नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई हरेक हप्ताको शुक्रबार बिहान 8 बजेको अङ्ग्रेजी समाचारपछि र पुनः प्रसारणका रूपमा शुक्रबार बेलुका 9 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम वेभका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइन रेडियो नेपाल .gov.np लगअन गरेर फेसबुकमा अथवा रेडियो नेपालको मोबाइल एप्स वा रेडियो नेपालको युट्युब च्यानलबाट हेर्न र सुन्न समेत सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। यतिखेर बडा दशैँ 2081 हाम्रो घर आँगनमा आइसकेको छ। बडा दशैँको यो सुखद अवसरमा सम्पूर्ण श्रोता तथा दर्शकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना। आज हामी विशेष गरी बडा दशैँमा गरिने खानपान र यसले मुटुमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर छलफल गर्नेछौँ। 29 सेप्टेम्बरलाई हामी विश्व मुटु दिवसका रूपमा मनाउने गर्छौँ भने बडा दशैँ हाम्रो घर आँगनमा भित्रिसकेको छ। बडा दशैँको अवसरमा विशेष गरेर हामीले रोटी, मासु, भुजा लगायतका चिल्ला खानेकुराहरू खाने हुनाले यसले हाम्रो मुटुलाई के कस्तो असर गर्छ, आजको कार्यक्रममा हामी यस विषयमा छलफल गर्नेछौँ। आज यस विषयमा छलफल गर्नका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर स्मृति साक्य आजको हाम्रो अतिथि हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ। डाक्टर साहब, अब यो 29 सेप्टेम्बरलाई हामी विश्व मुटु दिवस भन्यौँ, अनि मैले अहिले अलिकति प्रसङ्ग पनि उठाएँ, हामी दसैँको सिरोफेरोमा छौँ, बडा दसैँ हाम्रो घर आँगनमा भित्रिसकेको छ। अब यो मुटुलाई चाहिँ यो बडा दशैँमा हामीले कसरी बचाउने, मुटुमा समस्या आउन नदिनका लागि, मुटुलाई बचाउनका लागि हामीले बडा दशैँमा ख्याल गर्नुपर्ने कुराहरू के हुन्, अथवा के कारणले चाहिँ मुटुमा समस्या आउँछ, मुटुमा समस्या आउने कारण के हो डाक्टर साहब?
सबैभन्दा पहिले जुन तपाईँले प्रसङ्ग उठाउनु भयो वर्ल्ड हार्ट डेको, विश्व मुटु दिवस जुन हामी एभ्री 29 सेप्टेम्बरमा मनाउने गर्छौँ, यो के को लागि मनाउँछौँ भने हामीले एटलिस्ट वर्षमा एकचोटि भए पनि मान्छेलाई अवेरनेस होस्, यो मुटुलाई स्वस्थकर राख्न आवश्यकता छ भन्ने कुराको अवेरनेस गराउनको लागि यो दिन मनाइन्छ। र यो सँगसँगै मुटु रोग लाग्नै नदिन र यदि लागिहालेमा पनि यसको तुरुन्तै पहिचान गर्ने, यसको उपचारमा लाग्ने, यो सबै चिजको लागि नै यो मुटु रोग दिवस हामी मनाउने गर्छौँ।
हजुर।
अब सँगसँगै अर्को कुरा जुन जोड्नुभयो, हाम्रो बडा दशैँ आइरहेको छ, हाम्रो नेपालीहरूको महान चाड हो। यसमा हामी दशैँ भन्ने बित्तिकै साथीभाइ भेट्ने, आफन्त भेट्ने, यो सँगसँगै हाम्रो भोज पनि धेरै नै हुन्छ। खानेकुराहरूमा चिल्लो खानेकुराहरू, गुलियो खानेकुराहरू प्रशस्त मात्रामा हुन्छ। कहिलेकाहीँ यो चाहिँ खाँदा खाँदा कस्तो हुन्छ, मानिसहरूले आफूलाई रोग लागिरहेको छ भन्ने कुरा पनि याद नहुनसक्छ। यो बेला हामीले त्यही भएर एकदम अवेर भइकन आफूले खानेकुराहरूमा ध्यान दिनुपर्छ। दसैँमा खानपिनमा त एउटा कुरा भयो, फिजिकल एक्टिभिटी पनि अलिक कम हुन्छ, बसेरै भेटघाट हुने, धेरै व्यायामहरू नगर्ने, यो पनि सँगसँगै हुन जान्छ।
परिवारका सदस्यहरू एकै ठाउँमा बस्ने, मिठो मसिनो खाने, अब कुनै कामहरू पनि त्यो बेलामा नगर्ने, होइन? हाम्रो चलन चाहिँ यस्तो छ। अब यसले चाहिँ मुटुमा समस्याहरू ल्याउँछ होला, के कस्ता समस्या आउँछन् नि डाक्टर साहब?
जस्तै अब दसैँमा भनेपछि सबैभन्दा बढी मासुको बढी युज हुन्छ, मासुमा पनि रातो मासु बढी प्रयोग भइरहेको हुन्छ, जस्तै बफ भन्यो, मटन भन्यो, होइन? अनि यस्तो हुँदाखेरि यो बनाउने शैली पनि कस्तो हुन्छ भने धेरै तेल प्रयोग गरिकन डिप फ्राइड भएर भइरहेको हुन्छ। यो सँगसँगै अब यसमा आजकलको ट्रेन्ड चाहिँ अलिक प्रोसेस्ड फुडको पनि भइसकेको छ, जुन चाहिँ प्रिजर्भ गरेर राखेको हुन्छ सुपर मार्केटहरूमा, होइन, इजिली पाइन्छ। यो सबै चिजमा चाहिँ सेचुरेटेड फ्याट, ट्रान्स फ्याट भन्ने कुराहरू धेरै हुन्छ। अब दसैँमा हाम्रो सेडेन्ट्री लाइफस्टाइल भनेको निष्क्रिय जीवनशैली जस्तो पनि हुन जान्छ, प्लस यसमा चाहिँ चिल्लो खानेकुराहरू धेरै हुन्छ, यसमा मानिसहरू रक्सीको सेवन पनि अलि धेरै हुन जान्छ, धुम्रपान पनि हुनसक्छ, त्यो हुँदा सबै एकमुष्ट रूपमा हुँदा यसले स्वास्थ्यमा धेरै असर पुर्याउँछ, जस्तै ब्लड कोलेस्ट्रोल लेभल बढाउन सक्छ, नराम्रो कोलेस्ट्रोल लेभल बढाउन सक्छ, त्यो सँगसँगै सुगरको मात्रा पनि बढ्न सक्छ, किनभने यो सँगै सफ्ट ड्रिङ्क्सहरू भनौँ होइन, यस्ता कोल्ड ड्रिङ्क्सहरू युज हुँदाखेरि त्यो धेरै गुलियो भइरहेको अवस्था हुन्छ र यसले शरीरमा सुगर बढाएर डायबिटिज भइरहेको मानिसहरूको लागि पनि जोखिम भयो, अरूलाई पनि यसले र उच्च रक्तचाप हाई ब्लड प्रेसरको पनि समस्या हुन्छ, किनभने दसैँमा परिकारहरू धेरै हुन्छ र सबैमा नुन थोरै थोरै राख्दाखेरि पनि एकैचोटि गर्दाखेरि त हाम्रो शरीरमा नुनको मात्रा बढी हुन जान्छ, यसले गर्दाखेरि ब्लड प्रेसर पनि हाई हुन सक्छ।
हजुर,
सो अब यो सबै कुराहरूले गर्दा फेरि हार्ट अट्याक र स्ट्रोकको रिस्क पनि बढ्न जान्छ।
डाक्टर साहब, साह्रै महत्त्वपूर्ण कुरा आयो, किनभने दसैँमा हामीले खानेकुराहरू अहिले यहाँले उल्लेख गर्नुभयो, हामी अलिकति प्याकेटका खानेकुराहरू खाने जीवनशैली सजिलो बनाउन गइराखेका छौँ, त्यसैले रोगलाई पनि सजिलो बनाइराखेको छ। अर्को चाहिँ अब हामीले खाने नुनको मात्रा पनि बढ्छ जसले ब्लड प्रेसर बढाउन सक्छ, चिल्लोको मात्रा बढ्छ जसले कोलेस्ट्रोल बढाउन सक्छ, निष्क्रिय जीवन र हाम्रो कार्बोहाइड्रेट बढी हुनाले अब सुगरको मात्रा बढ्न सक्छ। अहिले मुटुलाई असर गर्ने यी कुराहरू जस्तो कोलेस्ट्रोल, उच्च कोलेस्ट्रोल, ब्लड प्रेसर, सुगर जस्ता कुराहरू आए, यी विषयलाई हामी क्रमशः छलफल गरौँ। जस्तो सुरुमा चाहिँ हामी कोलेस्ट्रोलको विषयमा अलिकति जानकारी राखौँ, यो कोलेस्ट्रोल भनेको के हो र यो बन्ने कारण चाहिँ के हो नि डाक्टर साहब?
कोलेस्ट्रोल भनेको हाम्रो शरीरलाई चाहिने कुरा पनि हो, तर यसलाई चाहिँ हामीले नियन्त्रणमा भयो भने हाम्रो शरीरको लागि एकदम इम्पोर्टेन्ट कुरा हो। जस्तै विभिन्न किसिमको भिटामिन डी यो बनाउनलाई चाहिन्छ, यो शरीरको अन्य कुराहरू हाम्रो कोशिकाहरूमा सेल मेम्ब्रेन हुन्छ यो बनाउनलाई चाहिन्छ। सो कोलेस्ट्रोल भनेकै नराम्रो कुरा त होइन, र यो कोलेस्ट्रोल एज अ होल पनि हाम्रो शरीरमा लिभरले नै बनाउँछ 80% जति होइन, बाँकी भनेको खानपिनहरूले गर्दाखेरि बढ्न सक्छ। अब यो कोलेस्ट्रोलमा पनि विभिन्न क्याटेगोरी हुन्छ, जस्तै एलडिएल कोलेस्ट्रोल भन्छौँ, एचडिएल कोलेस्ट्रोल भन्छौँ, गुड र ब्याड कोलेस्ट्रोल भनेर हामी चिनिरहेको हुन्छ। यो कोलेस्ट्रोल जुन बाहिरी खानाबाट हामीले प्राप्त गर्छौँ, त्यो चिल्लो खानेकुराहरू, मासु होइन, धेरै सेचुरेटेड फ्याट भएको कुराहरू जस्तै बटर, घिउहरूको बढी सेवन भयो भने यो कारणले, र अरू जस्तै धेरै गुलिया खाना खानेकुरा खाँदा पनि या कार्बोहाइड्रेट धेरै भएको खानेकुराहरू खाँदाखेरि पनि यसले हाम्रो शरीरमा कोलेस्ट्रोल बढाउने गर्छ। अब यसमा एउटा इम्पोर्टेन्ट चाहिँ ट्राइग्लिसराइड पनि हो होइन, यो सबै नराम्रो कोलेस्ट्रोलहरू चाहिँ हाम्रो शरीरमा हाई हुन जान्छ खानाबाट पनि हुन्छ। सो एउटा बेसिक लेभलमा चाहिँ हाम्रो शरीरमा हुनुपर्ने कुरा, यो चाहिँ लेभलभन्दा बाहिर गयो भने चाहिँ यसले मुटुमा प्रभाव पार्छ।
हजुर, जस्तो दसैँको सन्दर्भमा चाहिँ यो अलिकति बढ्न सक्ने भयो होइन डाक्टर साहब?
हजुर, हामीले ध्यान पुऱ्याएर दसैँ मनाएनौँ भने चाहिँ यो बढ्न सक्ने हुन्छ।
हजुर, अब त्यस्तै गरेर जस्तो ब्लड प्रेसरको सन्दर्भ नि, ब्लड प्रेसर बढ्ने चाहिँ जस्तो लिभरले कोलेस्ट्रोल बनाउँछ यो हामीलाई आवश्यक पनि छ, ब्याड र गुड हुन्छ भन्नुभयो होइन, दुई किसिमका हुने भए, अब यसमा फेरि फर्किएर अहिले समय रहेछ भने आउँला। अब ब्लड प्रेसरको सन्दर्भमा चाहिँ ब्लड प्रेसर बढ्ने जस्तो हामीले खाने दसैँमा खाने खानेकुराहरू, यी कुराहरूले ब्लड प्रेसरमा गर्ने सन्दर्भ पनि अलिकति उठाइदिनुहोस्।
एउटा नर्मल मान्छेमा पनि यदि कसैलाई भनौँ हेरिडिटरी एउटा फ्यामिलीमा कसैलाई छ ब्लड प्रेसर हाई हुने समस्या छ, मुटुको रोग छ भने त्यो व्यक्ति आफैमा पनि जोखिममा परिसक्नुहुन्छ होइन। त्यो सँगसँगै अब खानेकुराहरूमा कुरा गर्दा यही चिल्ला खानेकुराहरू बढी खाँदाखेरि या भनौँ दसैँमा विभिन्न धेरैवटा प्रकारका खानेकुराहरू खाँदाखेरि नुनको मात्रा स्वत हाम्रो शरीरमा बढी पनि हुन जान्छ। अर्को तेस्रो भनेको रक्सीको सेवनले गर्दाखेरि पनि ब्लड प्रेसर बढ्न सक्छ।
हजुर, जस्तो चाडबाड आयो, दसैँ आयो भनेपछि हामी चाहिँ भोज भतेर गर्ने होइन, अब मासु रक्सी लगायतका यस्ता चिजहरू खाने र आफ्नो जीवनको प्रभाव नै नगर्ने,
साथीभाइसँगै बसेर यो कुराको यादै हुँदैन हुन सक्छ भन्ने कुरा।
अब त्यस्तै सुगरको सन्दर्भ नि, जस्तो हामीले दसैँमा खानेकुराहरूले सुगर कसरी बढाउँछ डाक्टर साहब?
ओभरअल खास कुरा गर्ने हो भने यो कोलेस्ट्रोल, ब्लड प्रेसर, सुगर लगभग एउटै चिजले गर्दाखेरि हुन पनि जान्छ र एउटै चिज ले चाहिँ त्यसको निवारण पनि गर्छ, अलिअलि फरक त डेफिनेटली केही केहीमा भइहाल्छ।
हजुर, जस्तो एउटै चिजले अब बढाउने पनि भयो, एउटै चिजले नियन्त्रण गर्न पनि सक्छ, कति महत्त्वपूर्ण कुरा आयो, यसबारे अलि प्रश्न पारिदिनुहोस् न।
कारण एउटै हुन्छ भन्छ, उपचार पनि त्यही कारण गर्यो भने सबै चिज स्टेबल हुन जान्छ होइन। जस्तै हामीले खाने खानेकुराहरूमा फ्याटहरू बढी हुँदाखेरि या चिनीको मात्रा बढी हुँदा हामीले त डेजर्टको रूपमा गुलियो खानेकुरा पनि त खान्छौँ सँगै हरेक खानाको एन्डमा चाहिँ हामीलाई गुलियो चाहिएको हुन्छ. त्यो सँगसँगै हाम्रो रक्सीको सेवन हुन्छ, धेरै कोल्ड ड्रिङ्क्सहरू आइसक्रिमहरू भनौँ, धेरै चिजको ब्यालेन्स हुँदैन. त्यो हुँदाखेरि त्यसमा नुनको मात्रा पनि बढी हुन गएको हुन्छ.
हजुर, हामी परिकारहरू पनि धेरै बनाउँछौँ,
त्यो भइरहेको हुन्छ. अब एउटा डायटको पार्ट, अर्को चाहिँ हामीले त्यो एक्स्ट्रा क्यालोरी जुन लिइरहेछौँ खानेकुराबाट त्यसलाई कसरी स्पेन्ड गरिरहेछौँ. त्यसलाई स्पेन्ड गर्ने त एउटै तरिका छ, शरीर सक्रिय राख्नु पर्यो. हामीले चाहिँ व्यायाम चाहिँ नियमित आफूले जुन गरिरहेको व्यायाम छ 24 घन्टामा कमसेकम 30 मिनट चाहिँ व्यायामको लागि आफ्नो लागि चाहिँ त्यसलाई डेडिकेट गरेर राख्नुपर्छ. हामीले यदि क्यालोरी बढी भइरहेछ र त्यसलाई स्पेन्ड गर्ने जुन एक्सर्साइजबाट जुन त्यसलाई बर्न आउट गर्ने चिज छ त्यो गरेन भने त डेफिनेटली हाम्रो शरीरमा बोसोको रूपमा जम्मा हुन जान्छ होइन. त्यही भएर हामीले डायटलाई चाहिँ एक्चुली ब्यालेन्स गर्यो भने जस्तै खाना हुने कुराहरू के हो त, हामीले चाहिँ जहिले पनि चाहिँ खाना नहुने कुरा भनिरहेको हुन्छौँ. बिरामीले अब म के खाने त भन्ने जस्तो पनि फिलिङ हुन्छ होइन. त्यो हुँदाखेरि स्याचुरेटेड फ्याटको ठाउँमा अनस्याचुरेटेड फ्याट भएको तेलहरू बढी प्रयोग गरौँ. बढी प्रयोग गरौँ भन्दा पनि त्यो कम्पेरिजनमा प्रयोग गरौँ तर त्यसलाई पनि एकदम कम से कम क्वान्टिटीमा चाहिँ कम युज गरौँ
होइन.
अनि धेरै फ्राई गरेको चिजहरू खाने भन्दा त्यसलाई डिफ्राई नगरिकन खाऊँ न होइन. त्यो भयो. खानपिनमा चाहिँ फलफुलको मात्रा अलिक बढी राखौँ, सागसब्जीको मात्रा बढी राखौँ, सिड्सहरू खान सकिन्छ. आजकल सिड्सहरू पनि इजिली पाइन्छ, आमन्ड्स जस्तो, बदामहरू होइन, वलनट, ओखर होइन, यस्ता कुराहरू. हामीले माछा पनि खान सकिन्छ होइन, माछामा पनि ओमेगा 3 फ्याटी एसिड्स हुन्छ. रातो मासुको सट्टामा चाहिँ हामीले सेतो मासु, कुखुराको मासु पनि युज गर्न सक्छौँ होइन. तर कुनै पनि चिज खानु भनेको त्यसको परिमाणमा पनि भर पर्छ. खानु हुन्छ भन्दैमा धेरै खाने पनि होइन, त्यसलाई ठिक्क मात्रा मिलाएर खानुपर्छ. र यसरी डायटमा ब्यालेन्स गर्ने बित्तिकै एउटा प्रब्लम सल्भ भयो. अब त्यसमा चाहिँ हाम्रो व्यायाम पनि सँगसँगै भइदियो भने चाहिँ हामीले लिइरहेको क्यालोरी त्यहाँ स्पेन्ड पनि भइरहने हुँदाखेरि ब्यालेन्समा रहिरहन्छ. यसले नै गर्दाखेरि हाम्रो डायबिटिज पनि कन्ट्रोल हुने भयो, कोलेस्ट्रोल पनि कन्ट्रोल हुने भयो, ब्लड प्रेसर पनि हुने भयो. यी कुराहरू, यी तत्त्वहरू चाहिँ कन्ट्रोलमा आउने बित्तिकै हामीलाई हार्ट अट्याक र स्ट्रोक जस्ता जोखिमहरू पनि कम हुने भयो. किनभने धेरैवटा चिज चाहिँ नन मोडिफाएबल हुन्छ. यो हार्ट अट्याक र स्ट्रोक हामीले भनिरहन्छ, नन मोडिफाएबल भने के भने हामीले परिवर्तन गर्न नसकिने कुरा. जस्तै बढ्दो उमेरलाई हामीले कन्ट्रोल गर्न सक्दैनौँ. त्यहाँबाट आएर हाम्रो फ्यामिली हिस्ट्रीमा यदि हेरिडिटरी रूपमा आइरहेको छ, वंशानुगत रूपमा आइरहेको छ भने त्यसलाई पनि हामीले कन्ट्रोल गर्न सक्दैनौँ. तर हाम्रो हातमा भएको भनेको कुरा चाहिँ यो खानपिनको कुरा भयो, व्यायामको कुरा भयो, जाँड रक्सी चुरोट नखाने भन्ने कुरा भयो होइन. अनि एउटा पाटो भनेको चाहिँ हाम्रो ध्यान गर्ने, हाम्रो माइन्डफुलनेस पनि, मेन्टल माइन्डफुलनेस पनि हुनुपर्छ. यो सबै कुराले चाहिँ सबै चिजलाई ब्यालेन्स गर्न सजिलो
हुन्छ. कति राम्रो कुरा आयो, किनभने योग, ध्यान, एक्सर्साइज, खानपिन, हामी यी विभिन्न कुराहरू गऱ्यौँ भने हाम्रो दशैँ राम्रो बनाउन सक्छौँ होइन. अहिले यहाँले चाहिँ सन्तुलित भोजन, जस्तो दशैँ हो, परिवारको सदस्य सबै बसेर खाइयो. जस्तो हिजोको दिनमा मान्छे अलिकति परिश्रम गर्थे, परिश्रम गरेर सधैँ दुःख गरेपछि दसैँको बेलामा चाहिँ अलिकति बसेर रमाइलो गरौँ भन्ने एउटा भावना हुन्थ्यो भने अब आज हरेक मानिसको जीवन अलिकति के भयो भने हिजोको जस्तो छैन. कतिपय मानिसहरू चाहिँ अब परिश्रम नगर्ने किसिमका मानिसहरूको सङ्ख्या बढ्दै गयो. उनीहरूले चाहिँ परिश्रम नगर्ने मानिसहरूले हाम्रो जीवनमा परिवर्तन गर्न नसकिने कुराहरू त अलग्गै रहे, गर्न सकिने कुराहरू आफ्नो जीवनलाई चाहिँ अलिकति बदल्यो भने हामी यसबाट बच्न सकिन्छ भन्ने कुरा यहाँले महत्त्वपूर्ण कुरा उठाउनु भएको छ. हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ. हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटुको सन्दर्भलाई बडा दसैँको सेरोफेरोमा जोडेर छलफल गरिरहेका छौँ. बडा दसैँ हाम्रो महत्त्वपूर्ण पर्व हो. परिवारका सम्पूर्ण सदस्यहरू एकै ठाउँमा जम्मा भएर हामीले दसैँ मनाउने गर्छौँ. दसैँ हाम्रो महत्त्वपूर्ण पर्व भएको हुनाले यो बेलामा मिठो, मसिनो, चोखो खाने भन्ने हाम्रो परापूर्वकालदेखिको चलन पनि हो. यो चलनलाई हामीले यथावत रूपमा राखौँ, किनभने परिवारका सदस्यहरू हुँदाखेर, जम्मा हुँदा सबैले बसेर रमाइलो गरौँ. तर रमाइलो गर्ने कुराहरूमा पनि अहिले डाक्टर साहबले भने जस्तै जुन चिज हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् ती चिजहरूलाई चाहिँ हामीले कम प्रयोग गरौँ अथवा सकेसम्म प्रयोग नै नगरौँ, र जुन चिजले हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ ती चिजहरू सँगै बसेर हाँसी खुसी रमाइलो गरेर खायौँ भने अवश्य पनि हामी मुटु रोगको जोखिमबाट जोगिन सक्छौँ। अब अहिले डाक्टर साहबले भन्नुभएका कुराहरू म क्रमशः उठाउँदै जान्छु। डाक्टर साहब, म फेरि संवादमै जोडिन चाहन्छु। जस्तो हामीले खानपिनको सन्दर्भ अलिकति उठायौँ, यहाँले सन्तुलित खाना भन्नुभयो। सन्तुलित खानामा जस्तो अब हामीले अलिकति कुरा त आयो, किनभने सागपातको प्रयोग अलिकति बढी गर्ने भनेर भन्नुभयो। तैपनि अब हाम्रो सन्तुलित भोजन भनेको कस्तो हो र दसैँमा चाहिँ हामीले सन्तुलित भोजनलाई कसरी ब्यालेन्समा राख्न सक्छौँ, यसबारे अलिकति बताइदिनुहोस् न।
हामीले खानेकुराहरूमा जस्तै भन्नलाई त सजिलो छ, हुन त
हजुर
फेरि सबैलाई एउटै चिज पनि लागु हुँदैन होइन।
जस्तो यही प्रसङ्ग पनि, अब मुटु रोग लागिसकेकालाई अलग्गै होला, नलागेकोलाई अलग्गै होला। पहिला नलागेका मान्छेहरूले कस्तो किसिमको खानपिन र जीवनशैली अपनाउने?
खास चाहिँ के भन्दाखेरि यो दुईटा क्याटेगोरी जुन छ, जसलाई रोग लागेको छैन
हजुर
र अर्को जसलाई रोग लागेको छ
हजुर,
यो दुवै क्याटेगोरीलाई एउटै मानेर हामीले आफ्नो जीवनशैलीलाई त्यो हिसाबको गर्यो भने रोग नलागेकोहरूलाई
लाग्दैन लाग्ने भयो,
रोग लागेकोहरूको कन्ट्रोलमा रहने भयो।
साह्रै राम्रो कुरा आयो डाक्टर साहब।
अब रोग लागिसकेकोहरूमा यो जुन जीवनशैली भन्यौँ त्यसमा एडेड कुरा भनेको उहाँले खाने रेगुलर औषधिहरू। फेरि दसैँमा भन्नु होला, कोही अब गाउँहरूमा जानुहुन्छ त्यहाँ त औषधि नै पाएन, त्यहाँ किन्नै पाएन, त्यही भएर औषधि छोडेर आयो भने भन्नुहुन्छ होइन। अब त्यस्तो चाहिँ नगरौँ। जुन रेगुलर आफ्नो चिकित्सकले दिइरहेको औषधि छ त्यसलाई चाहिँ रेगुलर आफ्नो हिसाबले सेवन गर्दै गरौँ। यो बिचमा पनि चेक गर्दै गरौँ भन्छु म रोग लागिसकेकोहरूलाई, जस्तो मुटुको रोग लागिसकेकोहरूलाई, जसलाई डायबिटिज छ, जसलाई हाई ब्लड प्रेसर, हाई कोलेस्ट्रोल छ उहाँहरूको लागि, जसलाई लागेको छैन उहाँले चाहिँ आफ्नो लाइफस्टाइल चाहिँ अघि भने जस्तै गरेर आफूलाई आफ्नो लाइफस्टाइललाई स्वस्थकर बनाएर अगाडि बढ्यो भने त्यो स्टेजसम्म नपुग्ला भन्ने कुरा हुन्छ। सबै चिज आफ्नो हातमा हुँदैन, तर जुन चिज आफ्नो हातमा हुन्छ त्यसमा चाहिँ अगाडि बढ्नुपर्छ। र अब खानेकुरामा चाहिँ कस्तो गर्दा हुन्छ भनेर भन्नुहुन्छ भने, जस्तो हामीले खानेकुराहरूमा कार्बोहाइड्रेटको मात्रा बढी हुने, जस्तै भातहरूमा बढी हुन्छ, आलुहरूमा बढी हुन्छ, त्यसलाई अलिक कम गरेर प्रोटिनयुक्त खानेकुराहरूमा अलिकति प्लान्ट बेस्ड डायट पनि राम्रो कुरा हो। प्लान्ट बेस्ड डायट गर्न सक्यो भने अझ राम्रो, भनेको वनस्पतिजन्य खानेकुराहरू होइन, जस्तै त्यसमा गेडागुडी, सागसब्जी, यस्तो कुराहरू हुन्छ। यस्तो चिजहरूलाई पनि हामीले विभिन्न परिकार बनाएर खायो भने त यो पनि मिठै हुन्छ नि। खास त हाम्रो दसैँ भनेको साथीभाइ भेटघाट, ठुलाबडाबाट आशीर्वाद, यसको मेन मोटिभ त त्यो हो होइन। यसलाई सँगसँगै गावी दिने भनेको मिठो मिठो खानेकुरा खाएर, तर यो खानेकुराहरू र आफ्नो जीवनशैलीलाई पनि मेन्टेन गर्यो भने हामीले जुन आशीर्वाद लिने कुरा भयो ठुलाबडाबाट, जुन साथीहरूसँग जमघट गर्ने कुरा, यो त निरन्तर हरेक वर्ष गर्न सक्ने भयो नि त। रोग लाग्यो भने त त्यो सबै चिजमा रेस्ट्रिक्सन हुन्छ होइन। अनि त्यो खानाकै कुरा जोड्दाखेरि अब यसमा फलफुल भने मैले, तर फेरि डायबिटिज भएकोहरूलाई फेरि त्यो अलिकति लागु नहुन सक्छ होइन। अलिक गुलिया फलफुलहरू चाहिँ डायबिटिज भएकोहरूले त खान मिलेन, तर नभएकोहरूले त खान मिल्यो। अनि त्यसमा चाहिँ बदामहरू जस्तो कुरा, ओखर जस्तो कुराहरू एड गर्ने, बटर, घिउ, चिज लाइक कम गर्ने, रातो मासुको सट्टा लिन मिट भन्छ होइन, कुखुराको मासुहरू बढी, माछा बढी प्रयोग गर्ने, प्रयोग गर्दाखेरि पनि धेरै डिप फ्राई गरेर नखाने होइन, स्वादको लागि मात्र नखाऊ, स्वास्थ्यको लागि स्वास्थ्य हेरेर खाऊ
हजुर, सकेसम्म अझ शाकाहारी नै भइदिए राम्रो,
सबैभन्दा राम्रो त त्यो नै हो
हजुर।
तर त्यो नहुँदा पनि के कुरा त डेफिनेटली पनि नन भेजिटेरियन खानाबाट हाम त आउँछ
हजुर,
तर हामीले त्यसबाट राम्रो कुरा मात्र लिन खोजौँ।
डाक्टर साहब, अलिकति खानपिनको कुरा आयो, अब अलिकति यो हाम्रो आहार व्यवहारका कुरा गरौँ, व्यायामका कुरा गरौँ। जस्तो व्यायाम अलिकति कमसेकम आधा घन्टा छुट्याउँ पनि भन्नुभयो, हाम्रोमा मर्निङ वाक हिँड्ने भन्ने एउटा चलन पनि छ होइन। अब जस्तो गाउँघरमा गएको बेला मान्छे अलिकति अल्छी बनेर होइन, दसैँमा घर बिदामा आछु, म छुट्टीमा आछु भनेर यहाँले भने जस्तै खानपिन बढाउने तर त्यसलाई खर्च चाहिँ नगर्ने, किनभने परिश्रम गरेर त्यसलाई खर्च चाहिँ नगर्ने गर्दा मुटुमा पनि जोखिम आउन सक्ने भयो। यहाँले भने जस्तै सुगरका रोगी बनेर पनि फर्कन पर्ने अवस्था हुनसक्छ, दसैँ दशामा बदलिन सक्छ। अब यो गर्नका लागि हामीले चाहिँ जस्तो व्यायाम कति समय कसरी गर्ने त्यो बारे पनि अलिकति बताइदिनुहोस् न।
हामीले अब व्यायामको भन्नु पर्दाखेरि हुन त पहिलाको कस्तो जीवनशैली थियो भने बढी परिश्रम गर्नुपर्ने, अहिले तपाईँले भन्नुभयो जस्तै गरेर, पहिला त रोगै लाग्दैन थियो, हामीलाई त औषधि नै खानु पर्दैन थियो भनेर भन्नुहुन्थ्यो, किनभने उहाँले परिश्रम धेरै गर्नुहुन्थ्यो। हाम्रो कृषि प्रधान देश भनेर पहिलादेखि भन्थ्यो, कृषिहरू गर्दाखेरि त हाम्रो शारीरिक परिश्रम धेरै हुन्थ्यो, खानेकुरा पनि त्यही हिसाबले अहिले जस्तो गरेर प्रोसेस त हुँदैन थियो, चिल्लो हुँदैन थियो,
खानेकुराहरू पाइन्थ्यो, अहिले कीटनाशक औषधिहरू प्रयोग भएको खानेकुराहरू छ।
अनि त्यो फेरि फुडलाई पनि टेबल बनाउनलाई लामो समयसम्म चाहिँ प्रशोधित जुन खानेकुरा हुन्छ, प्रोसेस खानेकुराहरूलाई त स्टोर गरेर राख्दाखेरि त त्यसलाई बचाउनु पर्यो, त्यसको लागि जुन चिजहरू प्रयोग हुन्छ त्यसले गर्दा ट्रान्सफ्याट बढ्ने भयो होइन। एक्सर्साइज चाहिँ हाम्रो अहिलेको जेनेरेसनमा कम नै हुन जान्छ किनभने अहिले अलिकति डेस्क वर्क हुन्छ, अब त्यसमाथि पनि दसैँ हुँदाखेरि एक्सर्साइज कम हुने भयो। अब त्यही भएर चाहिँ कमसेकम पनि दिनमा आधा घन्टा फटाफट हिँड्ने पनि एउटा सबैभन्दा राम्रो उपाय हो। बिस्तारै हिँड्ने भन्दा फटाफट यसरी हिँड्नु पर्यो कि तपाईँ हिँड्दाखेरि सँगैको मानिससँग चाहिँ कुरा गरेर गर्न नसक्ने हिसाबले
भन्दा त त्यो पनि विषय भयो। तर खास म अहिले दसैँमा अलिकति चिल्लो खानेकुराहरू खाइराखेको छु, मलाई मुटु रोगको, सुगरको, कोलेस्ट्रोलको कुनै पनि जोखिम आउन सक्छ, तसर्थ म कमसेकम बिहान जुरुक्क उठेर म आधा घन्टा कसिएर हिँड्छु भनेर सके अलिअलि दौडिने, नभए अलि लामो पाइलो गरेर अलिअलि परिश्रम अलिअलि पसिना आउने गरेर हिँड्यो भने राम्रो भन्न खोज्नुभयो।
हजुर, त्यो पनि कस्तो छ अवस्था त्यो अनुसारले हुन्छ। हिँडाइ सबैभन्दा राम्रो, अरू त्यो सँगसँगै अरू एरोबिक एक्सर्साइजहरू गर्नु खोज्नुहुन्छ भने आफ्नो स्वास्थ्यलाई हेरिकन गर्नुपर्छ, आफ्नो लिमिटभन्दा क्रस भएर चाहिँ नगर्ने तर त्यसलाई चाहिँ निरन्तरता दिन सक्ने हिसाबले चाहिँ गर्नुपर्छ।
डाक्टर साहब, अब सकेसम्म त रोग लाग्नै नदिन पाए हुन्थ्यो, अहिले हामीले रोग लाग्नै नदिन के गर्ने भन्ने विषयमा अलिकति छलफल गऱ्यौँ। जस्तो यो रोग लाग्न नदिन अलिकति मानसिक रूपमा हामीले सोच्ने सोच व्यवहारले पनि हामीलाई रोगी बनाइरहेको छ भन्ने कुराहरू पनि आउँछ। अब हामीले निरोगी बन्नका लागि वास्तवमा के गर्नुपर्छ, कस्ता सोच बनाउनुपर्छ होइन? जस्तो पोजिटिभ थिङ्किङ गऱ्यो भने हर्मोनहरू पनि राम्रा उत्पादन हुन्छ, हामीलाई रोग लाग्दैन भन्ने कुराहरू पनि हामी बारम्बार सुन्ने गर्छौँ। सकेसम्म हामीलाई रोग लाग्न नदिनका लागि यो दसैँमा हामीले के गर्ने, दसैँमा गाउँघरसम्म पुग्नुभएका, घरदेश फर्कनुभएका, परदेशमा रहनुभएका अथवा घरदेशमा फर्कनुभएकाहरूलाई यहाँ के भन्न चाहनुहुन्छ, यसो गरेर तपाईँले आफूलाई कमसेकम यो दसैँमा निरोगी राख्नुहोस् भनेर केही भन्न चाहनुहुन्छ कि?
अब हामी माइन्डफुलनेसको कुरा गर्दाखेरि ध्यान भनेको हाम्रो स्ट्रेस लेभललाई कम गर्ने एउटा एकदम उपयोगी चिज हो। डेफिनेटली पनि फिजिकल अरू खानपिनहरू यो सबै सँगसँगै हाम्रो मेन्टल स्ट्रेसले पनि यो सबै रोगहरूलाई कहीँ न कहीँ चाहिँ बढावा दिन्छ। जस्तै अब ब्लड प्रेसरको समस्या हुन सक्छ होइन, अरू रोग पनि नलाग्ने भन्ने त होइन। त्यही भएर चाहिँ माइन्डलाई चाहिँ दसैँमा मात्र होइन बाह्रै महिना चाहिँ काम नै राख्नुपर्छ। अब यसो भन्दैमा सबैलाई पोसिबल पनि नहोला, तर सकेसम्म हामीले चाहिँ त्यो चिजको एक्सर्साइज गर्यो भने, प्रयास गर्यो भने, ध्यान गर्ने, म आफै पनि विपश्यना गर्छु, यो चिजले पनि धेरै नै फाइदाजनक भएको मैले पनि महसुस गरेको छु, र ध्यान गर्ने धेरै मेरा बिरामीहरू पनि छन् त्यसले पनि यसलाई फाइदाजनकको रूपमा नै लिएका छन्। त्यही भएर स्ट्रेस पनि कम गर्नु निकै आवश्यक कुरा हो। पर्याप्त निद्रा, कमसे कम छ घन्टाको निद्रा, छदेखि आठ घन्टा भन्छौँ, छ घन्टा जतिको निद्रा पनि हुन आवश्यक छ। यसरी नै हामीले फिजिकली आफूलाई मेन्टेन गर्ने एउटा भइहाल्यो, मेन्टल आफूलाई मेन्टेन गर्ने एउटा कुरा भयो। सो यो दुईवटा चिजलाई चाहिँ ब्यालेन्स गर्नु राम्रो हुन्छ।
डाक्टर साहब, अब हामी संवादमा जुटिरहेका छौँ, अहिलेसम्म हामीले सकेसम्म रोग लाग्नै नदिने कुराहरू गऱ्यौँ, निरोगी बन्ने कुराहरू गऱ्यौँ। अब कतिपय मानिसहरू रोगी हुनुहुन्छ, उहाँहरूले औषधि नछोड्नुहोस् भनेर अहिले यहाँले भनिसक्नु भएको छ, मुटुमा हृदयघात हुने जस्तो होइन, यो अमूल्य जीवन जाने जस्तो सम्भावना पनि आउन सक्छ। अब यदि यो मुटु रोगीहरूको उपचार र हृदयघातबाट बच्ने सन्दर्भमा पनि अलिकति छलफल गरौँ। अब यो हृदयघात हुनभन्दा अगाडि मुटु रोगीहरूमा कुनै सङ्केतहरू, कुनै लक्षणहरू त्यस्तो आउने गर्छ कि, मलाई यस्तो हुँदैछ भनेर हामीले आकलन गर्न सक्ने केही कुराहरू हुन्छ कि, के हुन्छ डाक्टर साहब?
हृदयघात हुने चाहिँ विभिन्न किसिमको यसको मेनिफेस्टेसन हुन्छ। पहिले त धेरैजना नै हस्पिटलसम्म आउन नै नभ्याइकन सडन डेथ भएर पनि अहिले पनि कहिलेकाहीँ हुन त सक्छ होइन, त्यस्तो त्यो एउटा पनि मेनिफेस्टेसन हो। अर्को भनेको चाहिँ एउटा क्रोनिकली हिँड्दाखेरि या उकालो हिँड्दाखेरि छाती गरुङ्गो हुने, एकछिन आराम गर्यो भने कम हुन्छ भनेर, त्यसको फेरि छाती दुखाइको विशेष किसिम पनि छ, छातीको मध्य भागमा चाहिँ गरुङ्गो ढुङ्गा राखे जस्तो गरेर दुख्ने, त्यो दुखाइ चाहिँ यही हो भनेर ठम्याउन अलिकति गाह्रो हुन्छ। कहिलेकाहीँ घाँटीमा र हातमा पनि सर्न सक्छ, पसिना चिटचिट आउन सक्ने हुन्छ। अर्को प्रकारको भनेको एउटा चाहिँ क्रोनिक, जस्तै अहिले भने हिँड्दाखेरि हुने या उकालो चढ्दाखेरि हुने, अनि अरू बेला चाहिँ नहुने। अर्को चाहिँ कहिलेकाहीँ हार्ट अट्याक नै जुन भन्छ, त्यो चाहिँ त्यो भनेको चाहिँ तुरुन्तै हार्ट अट्याकको त्यो ब्लकेज भएर देखाउने मेनिफेस्टेसन। यसमा चाहिँ यस्तो छातीको दुखाइ चाहिँ टिपिकल भइरहन्छ र यो भइ नै रहन्छ, यो एक्सर्साइजमा मात्र हुने होइन, यो चुपलाएर बस्दाखेरि पनि हुन्छ होइन, या त अलिक मिनिमल चल्दाखेरि पनि हुने किसिमको यो, यसरी चाहिँ यो म्यानिफेस्ट हुने गर्छ।
हजुर, अब यस्तो लक्षणहरू देखियो भने सकेसम्म नजिकको स्वास्थ्य संस्था अथवा भएसम्म मुटु रोगको उपचार गर्ने अस्पतालहरूमा नै पुग्नु पर्ला। अब यहाँ नेपालको महत्त्वपूर्ण मानिएको टिचिङ हस्पिटलभित्र रहेको मनमोहन कार्डियो सेन्टर, जहाँ मुटु रोगको विशेष उपचार हुन्छ, त्यो ठाउँमा बसेर त्रिवी शिक्षण अस्पताल जस्तो महत्त्वपूर्ण ठाउँमा बसेर सेवा दिइरहनु भएको छ। अब यहाँ मुटु रोगको के कस्ता समस्या लिएर मानिसहरू आउँछन् र यहाँहरूले के कस्तो सेवा सुविधा दिइरहनु भएको छ नि?
मुटु रोग भन्नाले हामीले जहिले पनि हार्ट एट्याक त बुझ्दैनौँ। यसमा विभिन्न रोगहरू हुन्छन्, जस्तै मुटुको बाथ रोग। मुटुको बाथ रोगमा पनि कुन भाल्भमा भएको छ त्यो फरक छ। त्यो सँगसँगै मुटुको मसलको रोग, डाइलेटेड कार्डियोमायोपाथी भन्छौँ, या अरू कार्डियोमायोपाथी भनेको मसल सम्बन्धी रिलेटेड रोगहरू भयो। हार्ट एट्याकको रोग त भइ नै हाल्यो, त्यसमा धड्कनको समस्याहरू, घटबड हुने समस्या, यो विभिन्न प्रकारको हुन्छ यसभित्र पनि। अनि एउटा जन्मजातको हुने, मुटुमा प्वाल हुने, या चाहिँ त्यसको बनोट, मुटुको बनोट नै नर्मल नहुने, यस्ता विभिन्न प्रकारका रोगहरू लिएर चाहिँ बिरामी हामी कहाँ आउनुहुन्छ।
हजुर, अब तिनीहरूलाई सेवा दिने, सुविधा दिने सन्दर्भमा, जस्तो त्यहाँ हामी अपरेसन गर्छौँ कि अहिले मुटुको पछिल्लो समयमा अपरेसनै नगरिकन खुट्टाको अथवा हातको नली मार्फत गर्ने उपचार पद्धतिहरूका कुराहरू पनि छन्। हामी मनमोहन कार्डियो सेन्टरमा के कस्ता सेवा सुविधाहरू दिन्छौँ?
हाम्रोमा चाहिँ यो ओपिडीमा आउने सर्भिसेस भइहाल्यो, इन पेसेन्ट भनेर हामीले भर्ना गर्छौँ। डिपेन्ड गर्छ बिरामीको अवस्था के छ, जेनरल छ कि सघन उपचार चाहिने टाइपको छ। अब इन्टरभेन्सनको कुरा गर्दाखेरि, यो ब्लकेजहरू भयो भने, मुटुको नसामा ब्लकेज छ भन्ने शङ्का भयो या ब्लकेज भएमा हामीले एन्जियोप्लास्टी भन्ने गर्छौँ, तार पठाएर गर्ने भनेर भन्नुभयो, त्यो गर्छौँ। मुटुको भाल्भको समस्या, जुन मुटुको बाथ रोग, एउटा भाल्भ चाहिँ माइट्रल भाल्भ भन्ने चाँगुरो हुने अवस्थामा हामीले त्यसलाई फुलाउने कुरा भयो, धड्कन कम हुँदाखेरि पेसमेकर हाल्ने कुरा भयो। यस्तै गरी अब अरू भाल्भहरू पनि खोल्ने पद्धतिहरू छ हाम्रोमा। रिसेन्टली हामीले एउटा मुटुको मेन नसा एओर्टिक भाल्भ भन्छौँ, त्यो उमेर बढ्दै गर्दाखेरि हुने चाहिँ भाल्भको रोग भयो, एओर्टिक स्टेनोसिस। यो हुँदाखेरि हामीले पहिले पहिले त छाती चिरेर हामीले मुटुको सर्जरी गर्थ्यौँ, अहिले चाहिँ हामीले नचिरेकनै पाइप मात्र पठाएर पनि त्यहाँ भाल्भ जडान गर्न सक्छौँ। त्यस्तो किसिमको उपचारहरू
अहिले प्रविधिले ल्याएको विकास सँगसँगैका हरेक पद्धतिहरूलाई हामी अनुसरण गर्दै गइरहेका छौँ, होइन डाक्टर साहब? अब हामी हाम्रो संवादको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। यो मुटुमा हुनसक्ने संक्रमण सम्भावना, सुरक्षा, होइन, उपचार लगायतका विषयलाई लिएर यो दसैँको सेरोफेरोमा, हामी दसैँ मनाइरहेको यो सन्दर्भमा यहाँले आम समुदायलाई भन्नुपर्ने केही कुराहरू छन् कि डाक्टर साहब?
यसमा अब जेनरल भन्नुपर्ने कुरा त हामीले सधैँ भनिरहेकै कुरा हो, हाम्रो जीवनशैली, हाम्रो दैनिकी यसरी स्वास्थ्यकर हुनुपर्छ, यो हुनुपर्छ। तर अब चाहिँ के भन्दा हामी अवेर हुनुपर्छ भन्ने कुरा बुझ्नु पर्यो। यो हुनुपर्छ, अब हुनु त पर्छ, तर त्यसको कार्यान्वयन पनि हुनु पर्यो। त्यो हुनलाई चाहिँ आफूले के खाइरहेको छु, दिनभरिमा मैले के खाएँ, कति एक्सर्साइज गरेँ भन्ने कुराको अब आफूले पनि सेल्फ अवेरनेस भयो भने चाहिँ आफूले सधैँ करेक्ट ट्र्याक समातिरहेका हुन्छौँ। अनि यसरी चाहिँ हामीले अब इभन दसैँमा पनि, दसैँ मात्र नभइकन अरू बेला पनि, होइन, स्वास्थ्यकर रूपमा रहन चाहिँ के गर्न सकिन्छ भन्ने कुरा आफैले नै बुझेर अगाडि बढ्दाखेरि चाहिँ हामीले यो आफ्नो मुटुलाई स्वस्थ राख्न सक्ने।
हजुर, हुन त डाक्टर साहब यहीँ हुनुहुन्छ, तर हरेक मान्छेको पहिलो डाक्टर चाहिँ आफै बन्नुपर्छ। आफूले आफैलाई चाहिँ कमसेकम अनुशासनमा राख्यो, होइन, रोग लाग्न नदिने प्रयत्न गर्यो भने, त्यति गर्दा गर्दै पनि अहिले यहाँले भने चाहिँ वंशाणुगत रूपमा आउने कतिपय कुराहरू हुन्छ, कतिपय वातावरण जन्य रूपमा आउने कुराहरू हुन्छ, यी कुराहरूले रोग आयो भने त डाक्टर साहबहरू हुँदै हुनुहुन्छ, समयमा जचाउनु पर्ला। अब अलिकति जचाउने विषयको कुरा पनि गरौँ। जस्तो यो मुटु रोगीहरूले नियमित रूपमा वर्षको एकचोटि जचाउने कि, अथवा रोगै नलागेकाले पनि वर्षको एकचोटि परीक्षण गर्ने कि, कसरी परीक्षण गर्यो भने यो रोग लाग्नबाट बच्न सकिन्छ र लागेकाले चाहिँ त्यसलाई बन्न नदिने अवस्था आउँछ नि डाक्टर साहब?
यो कुराको एकदम पर्फेक्ट आन्सर त छैन, होइन, किनभने यो एकदम रिलेटिभ कुरा भयो। सकेसम्म वर्षको एकचोटि रोगै नभएकाहरूले जाँच्दा राम्रो नै हुन्छ। यही उमेरमा पनि ठ्याक्कै गर्नुपर्छ भनेर पनि क्लियर कट छैन। किन भन्दाखेरि, अब रिसेन्टली नै हामीले एन्जियोप्लास्टी एकजना 25 वर्षको युवकमा गऱ्यौँ, होइन, अब कारण खोतल्दाखेरि चाहिँ उहाँको धुम्रपान कारण रहेछ, होइन, त्यही भएर चाहिँ यो सबै जीवनशैली र वंशानुगत रूपमा आउने कुराहरू हुँदाखेरि चाहिँ हामीले कुन उमेरमा पनि स्टार्ट हुन्छ भनेर भन्न नै अप्ठ्यारो छ होइन, तर तैपनि सकेसम्म वर्षमा एक्चुली चाहिँ चेक नर्मल गरिराख्दाखेरि राम्रो हुन्छ। अब रोग लागिसकेकोहरूलाई त हामीले नियमित फलोअपमा बोलाइरहेका हुन्छौँ, त्यो अनुसार नै हामीले उहाँहरूलाई 3 महिना होस् या 6 महिना होस् त्यो अनुसारले चाहिँ चेक गर्नलाई त भनि नै रहेको छ।
हजुर, डाक्टर साहबहरूले भने अनुसार गर्नुहोस् र हरेक व्यक्तिले कमसेकम दसैँमा हामी दसैँ परिवारका सदस्य बसेर मिठो मसिनो चोखो चिल्लो खाने भन्छौँ भने दसैँ आउनुभन्दा अलिकति अगाडि हामीले कमसेकम आफ्नो स्वास्थ्य परीक्षण गऱ्यौँ भने हामीले कस्तो खाना हुन्छ हुँदैन त्यो कुराले पनि हामीलाई अलिकति गाइडलाइन गर्छ होला होइन डाक्टर साहब। डाक्टर साहब महत्त्वपूर्ण समय र विचार आम समुदायका लागि दिनुभयो, आम समुदायको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद डाक्टर साहब।
धन्यवाद।
अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर स्मृति साक्य। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर पत्राचार गर्न सक्नुहुनेछ। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल, क्यामेरा पर्सन रोम थापासँगै म पूर्णचन्द्र घिमिरे पनि अहिलेको प्रस्तुतिबाट बिदा चाहन्छु। यहाँहरूको बाँकी सबै सुखद रहोस्। हवस् त, नमस्कार। I'm not afraid.
Oh,